नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा केशव घिमिरेसँगै सरस्वती अधिकारीको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
नेपाल र चीन बीच तीनवटा सम्झौतामा हस्ताक्षर, प्रधानमन्त्री ओलीसँग चिनिया विदेश मन्त्रीको वान टू वान वार्ता।
भोलिदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल आउने, पाइपलाइनको दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने।
काठमाडौँ उपत्यकामा डेंगूको त्रास, टेकु अस्पतालमा परीक्षण गराउनेको भीड।
जापानको राजधानी र आसपासमा शक्तिशाली आँधी, 100 भन्दा धेरै हवाई उडान रद्द।
र नाडिज्दा कपमा नेपाली महिला टोली उज्बेकिस्तानसँग 2-0 पराजित, वुमेन्स च्याम्पियनसिप लीग क्रिकेट असोजको अन्तिम साता हुने।
मध्यपश्चिम क्षेत्रको सफलतासँगै हेलो नेपाल जीएसएम मोबाइल सेवा अब सुदूरपश्चिम र पश्चिमाञ्चलमा निकटदेखि विकट सम्मका उपभोक्ताहरूले अब प्रयोग गर्न सक्नुहुन्छ हेलो नेपालको विश्वसनीय र गुणस्तरीय सेवा। हाम्रा विभिन्न सर्भिस प्याकेजहरूबारे जानकारी लिन नजिकैको बिक्री केन्द्रमा सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि हेलो नेपालका प्रयोगकर्ताहरूले 333 र अन्य नेटवर्कका प्रयोगकर्ताहरूले 9638203333 सम्पर्क गर्नुहोस् अथवा लग इन गर्नुहोस् www.hellonepalgsm.com।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपाल र चीनबीच तीनवटा सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुसार चीनले करिब 35 करोड़ रूपियाँको लागतमा मनाङमा अस्पताल बनाइदिने भएको छ। परराष्ट्र मन्त्री प्रदीप गेवाली र नेपाल भ्रमणमा रहेका चिनिया विदेश मन्त्री वाङ यीको उपस्थितिमा आज काठमाडौँमा भएको बैठकमा दुई देशका अधिकारीले तीनवटा सम्झौतामा हस्ताक्षर गरेका हुन्। यस्तै नेपालले आपतकालीन अवस्थामा उपभोगमा ल्याउने गरी चीनले 5,000 थान टेन्ट उपलब्ध गराउने पनि सम्झौता भएको छ। सम्झौता अनुसार चीनिया स्वयंसेवक शिक्षकहरू नेपाल आउनेछन्। सम्झौतामा उल्लेख भए अनुसार नेपालका विभिन्न विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरूमा चीनिया भाषा पढाउनेछन्। 4 वर्षपछि दुई देशका परराष्ट्र मन्त्री स्तरीय वार्ता काठमाडौँमा भएको छ। 3 दिने नेपाल भ्रमणमा रहेका चिनिया विदेश मन्त्री वाङले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ। बालुवाटार स्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओली र विदेश मन्त्री यीबीच वान टू वान वार्ता भएको छ। विदेश मन्त्री यीले भोलि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भारत भ्रमणका क्रममा चीनिया राष्ट्रपति सी जिनपिङले नेपालको पनि भ्रमण गर्न सक्ने हल्ला चलेकै समयमा चिनिया विदेश मन्त्री वाङ यीको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। चीनको उपल्लो स्तरको यो भ्रमणबाट नेपालले के फाइदा लिन सक्छ, यो भ्रमणका क्रममा नेपालले उठाउनुपर्ने खास विषय के हुन सक्छन् भन्नेमा यति बेला सबैको चासो रहेको छ। यो भ्रमण चिनिया राष्ट्रपति सीको आगामी भ्रमणको तयारीकै रूपमा हो त भनेर चीनका लागि पूर्व नेपाली राजदूत टङ्क कार्कीलाई सहकर्मी कोमल विश्वकर्माले सोध्नु भएको छ।
उच्चस्तरीय भ्रमणको तयारीको सिलसिलामा नै मूल मकसद यो भ्रमण चाहिँ हो भन्ने म आफू ठान्दछु। उच्चस्तरीय भ्रमण हुँदाखेरि त्यस्तो कुन इस्यु छ, जुन इस्युजमा कुन त्यस्तो एउटा प्रोजेक्ट छ जुन प्रोजेक्टमा चाहिँ चीन चाहिँ सब्सट्यान्सिभली सहयोग गर्न सकोस्, त्यसलाई आइडेन्टिफाई गर्नु पनि होला जस्तो मलाई लाग्छ।
अब नेपालको सन्दर्भमा चीनको मुख्य चासो, चिन्ता र अझ भनौ स्वार्थ चाहिँ के रहेको तपाईँले पाउनु भएको छ?
हामी अल्प विकसित मुलुक, चीन अब दुनियाँको दोस्रो सर्वाधिक बलियो अर्थतन्त्र भएको मुलुक, चाँडै नै विश्व अर्थतन्त्रको 1 नम्बर अर्थतन्त्र हुँदैछ भनेर भनिँदैछ। त्यस्तो अवस्थामा हाम्रो आफ्नो अवस्था हेर्दाखेरि राज्यले अगाडि सरेको समृद्ध नेपालको जुन सपना छ त्यो सपनालाई साकार बनाउनको निम्ति हामीसँग ठुलो एउटा रिसोर्स ग्याप छ। त्यो रिसोर्स ग्यापलाई ब्रिज अप गर्नको निम्ति चीन चाहे त्यो वैदेशिक लगानीको माध्यमबाट होला, वैदेशिक सहयोगको माध्यमबाट होला, नेपालका आर्थिक सामाजिक विकासमा चाहिँ एकदमै महत्त्वपूर्ण सहयोगी बन्न सक्दछ।
अब नेपालले चाहिँ के विषय उठाउनु पर्ने देख्नुहुन्छ विशेष गरी?
अब अघिल्लो पटक प्रधानमन्त्री चीन जाँदाखेरि स्वयं चिनिया राष्ट्रपतिले भनिसकेका छन् कि बिआरआईको फ्रेमभित्र नेपाललाई आवश्यक पर्ने पुरा दिल खोलेर सहयोग गर्न हामी तयार छौँ भनेर भनिसकेका छन्। यसले गर्दाखेरि बल चाहिँ हाम्रो कोर्टमा छ। हामीले त्यस्तो परियोजना के हुन् जुन परियोजनामा चाहिँ हामीले चिनियाहरूलाई रिक्वेस्ट गर्यौँ भने त्यो परियोजनामा चाहिँ चिनियाहरू सहयोगी बन्न सक्दछ।
चिनसँगको नेपालको यो निकटताले भारतसँगको परम्परागत सम्बन्धमा दरार सिर्जना गर्न सक्छ भन्ने पनि आकलन गर्न थालेका छन्। यो विषयमा तपाईँको विचार चाहिँ के हो?
आज चिनिया प्रविधि र पुँजीको आफ्नो मुलुकको हितमा प्रयोग गर्नको निम्ति संसार व्यापी एउटा लुछाछुँडी छ। युरोप त्यसमा लागेको छ, स्वयं अमेरिका प्रयत्नशील छ, लेटिन अमेरिका त्यही गरिरहेछ, अफ्रिका त्यही गरिरहेछ र स्वयं भारत चिनको यो विकासका लाभहरू लिन कोसिस गरिरहेछ। नेपालले त्यो कोसिस गर्दाखेरि त्यसलाई अन्यथा मान्नुपर्छ भन्ने म त्यस्तो कुनै खण्ड देख्दिनँ।
यसैबीच काठमाडौँस्थित चिनिया दूतावास नजिकै चीन विरूद्ध प्रदर्शन गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ। चिनिया विदेश मन्त्री यी नेपाल भ्रमणमै रहेका बेला प्रदर्शनमा उत्रिएका 10 महिलालाई प्रहरीले भाटभटेनी अगाडिबाट पक्रेको हो। विवाह गर्ने बहानामा चीनमा नेपाली चेली बेचबिखन भइरहेको भन्दै महिलाको समूहले चेलीबेटी बेचबिखन बन्द गर, चीनमा मानव तस्करी बन्द गर लगायतका नारा लेखिएका ब्यानर र प्ले कार्ड सहित प्रदर्शन गरेका थिए। प्रहरीले पक्राउ परेकासँग सोधपूछ गरे रहेको जनाएको छ। उनीहरू कसैबाट परिचालित भएको प्रहरीको अनुमान छ। अनुसन्धानपछि उनीहरूलाई छोडिने प्रहरीले जानकारी दिएको छ।
मोतिहारी अमलेखगंज पेट्रोलियम पाइपलाइनको भोलि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्नुहुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली स्थित कार्यालयबाट संयुक्त रूपमा स्विच स्थिति पाइपलाइनको दिउँसो सभा 12 उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो। दक्षिण एसियाको पहिलो क्रस बोर्डरका रूपमा रहेको पाइपलाइन उद्घाटनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। उद्घाटन पश्चात तत्काल बैरेनी डिपोबाट डिजेल आउनेछ। विक्रमसम्म 2061 सालमा नेपाल र भारतबीच भएको सम्झौता अनुसार सो पाइपलाइन निर्माण भएको हो। भोलिदेखि नै पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउने प्रवक्ता गोइतले जानकारी दिनुभयो।
काठमाडौँ उपत्यकामा डेंगूबाट संक्रमितहरूको संख्या बढ्दै गएको छ। काठमाडौँको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगू रोगको परीक्षण गराउन आउने बिरामीको भीड़ लागेको छ। अहिले टेकु अस्पतालमा दैनिक 1000 बढ़ी बिरामी आउने गरेका अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्लो 6 यताकै सबैभन्दा बढ़ी बिरामी अस्पताल पुगेका छन्। काठमाडौँको असन ठमेल नयाँ बजार भोटे बहालका धेरैमा डेंगूको ज्वरो देखिएको अस्पतालले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म उपत्यकामा 254 डेंगू भएको प्रमाणित भएको छ। देशभर 3890 डेंगू देखिएको महाशाखाले जनाएको छ। 6 मृत्यु भएको भनिए पनि महाशाखाले 4 मृत्यु भएको बताएको छ।
यस्तै कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा डेंगूको भाइरस परीक्षण गर्ने किटको अभाव भएपछि डेंगू परीक्षणमा समस्या भएको छ। महाकाली अस्पतालका सूचना अधिकारी केशव दत्त अवस्थीले गत आर्थिक वर्षमा 14 डेंगूका बिरामीको उपचार भएकोमा यस वर्ष किटको अभाव हुँदा 1 बिरामीको मात्रै उपचार भएको जानकारी दिनुभयो।
डेंगू लागेर अस्पताल भर्ना हुनुभएका कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनाल आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। ग्रान्डी अस्पतालमा भर्ना हुनुभएका मन्त्री खनाल 5 उपचारपछि डिस्चार्ज हुनुभएको उहाँका प्रेस सल्लाहकार बोमलाल गिरीले जानकारी दिनुभयो। यस्तै गण्डकी प्रदेशसभा सदस्य प्रकाश चन्द्र दबाडीलाई डेंगूको संक्रमण भएको छ। ज्वरोको कारण विगत 3 काठमाडौँको ग्रान्डी अस्पतालमा उपचाररत सांसद दबाडीलाई डेंगू भएको पुष्टि भएको हो। गण्डकी प्रदेशको राजधानी कास्कीको पोखरा डेंगूको उच्च जोखिममा छ।
यसैबीच 3 प्रदेशका सांसदहरूले डेंगू नियन्त्रण र किट परीक्षणको नाममा जथाभावी रकम उठाउने काम भएको भन्दै प्रदेश सरकारको ध्यान आकर्षण गराएका छन्। आज प्रदेशसभाको बैठकमा प्रस्तुत भएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरूले डेंगू नियन्त्रणका नाममा मनलाग्दी रकम खर्च भएको तथा अस्पतालहरूले किट परीक्षणका नाममा जथाभावी रकम असुल्ने गरेको बताएका हुन्।
नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरण भोलिदेखि शुरू हुँदैछ। बीबी कोइरालाको 106 जन्म जयन्तीको प्रतीक स्वरूप त्यति नै बिरूवा हरेक प्रदेशमा रोपेर अभियानको उद्घाटन हुने कांग्रेसले जनाएको छ। प्रवक्ता विश्व प्रकाश शर्माले आज विज्ञप्ति निकालेर अभियानका लागि कार्यक्षेत्र तोकिएका 330 प्रतिनिधि सम्बन्धित क्षेत्रतर्फ लागेको बताउनु भएको छ। जागरण अभियानका क्रममा सामाजिक संवाद, युवा केन्द्रित विशेष संवाद, संविधान दिवसका कार्यक्रम, उडा स्तरीय अन्तर्क्रिया, स्थानीय दुई वर्ष समीक्षा जस्ता कार्यक्रम हुने कांग्रेसले जनाएको छ।
यसैबीच नेपाली कांग्रेसले सरकारले संविधान प्रतिकूलका विधेयक ल्याएको आरोप लगाएको छ। संविधान प्रतिकूलका विधेयकमा आफ्ना सांसदले राखेको संशोधन प्रस्तावमा सरकार संवेदनशील नभएको कांग्रेसले आरोप लगाएको हो। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ति निकाल्दै विषयगत समितिमा छलफलका क्रममा रहेका विधेयकमाथि सांसदहरूको संशोधन प्रस्ताव र फरक मतप्रति सरकार संवेदनशील नभएको बताउनु भएको हो। कांग्रेसले नागरिकता, संघीय निजामती, सूचना प्रविधि लगायतका विधेयक संविधान प्रतिकूल भएको भन्दै तत्काल सच्याउन माग गरेको छ। कांग्रेसले संविधानको प्रस्तावना, प्रावधान र व्यवस्थालाई उल्लङ्घन गर्दै विधेयक ल्याए स्वीकार्य नहुने समेत बताएको छ।
संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले नेपालको राष्ट्रिय गीत बज्दा सम्मानमा नउठ्ने मानिस नेपाली हुनै नसक्ने बताउनु भएको छ। नेपाल चलचित्र कलाकार संघको 32 स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले संचार माध्यमले राष्ट्रिय गानलाई लिएर भ्रम फैलाएको आरोप लगाउनुभयो। मीडियाले नकारात्मक सन्देश प्रवाह गर्नु राम्रो होइन, मुलुकको राष्ट्र गान बज्दा नउठ्ने मानिस नेपाली हुनै सक्दैन उहाँले भन्नुभयो। फिल्म हलहरूमा चलचित्र शुरू हुनुभन्दा पहिला नेपालको गीत बजाउनु पर्ने सरकारको प्रस्ताव भएकोमा केही व्यक्ति र संचार माध्यमले विरोध गरेपछि मन्त्री बास्कोटाले यस्तो प्रतिक्रिया दिनुभएको हो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
जीवन अमूल्य छ, आफ्नो स्वास्थ्य बारे समयमा नै सचेत रहौं। हामीले जीवनभर दुःख गरेर कमाएको सम्पत्ति लगाएर घर तथा भौतिक संरचना निर्माण गर्दछौ, सवारी साथ किन्दछौ, विकास निर्माणका कार्यमा लगानी गर्दछौ, त्यस्तै कृषि कर्म गरिरहेका छौ, पशुपालन गरिरहेका छौ।
स्वास्थ्य र सम्पत्तिको सुरक्षा गर्न जानिएन र समयमा ख्याल गरिएन भने भोलि पछुतो पनि हुन सक्दछ। त्यसैले बिमा गर्ने बानी बसालौ, क्षतिबाट हुन सक्ने आर्थिक दायित्वबाट ढुक्क बनाऊ।
आउनुहोस्, स्वास्थ्य तथा भौतिक सम्पत्ति सुरक्षामा हातेमालो गरौं। विस्तृत जानकारीका लागि निर्जीवन बिमा कम्पनीहरूमा सम्पर्क गरौं।
नेपाल निर्जीवन बिमा व्यवसाय संघ।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
काठमाडौँ उपत्यकामा आजदेखि विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ। निजी क्षेत्रको सुन्दर यातायात प्रणालीले काठमाडौँ ल्याएका 7 मध्ये आजदेखि 4 विद्युतीय बस सञ्चालनमा ल्याइएको हो। उप प्रधानमन्त्री ईश्वर पोखरेलले विद्युतीय बसको उद्घाटन गर्नुभयो। 4 बसले चक्रपथ परिक्रमा गर्नेछन्। सामान्य तथा डिजेलको गाडीमा चक्रपथ परिक्रमा गर्दा 30 भाड़ा निर्धारण गरिएको छ। सुन्दर यातायातले 30 भाड़ा आधार मानेर 20% छुट दिने व्यवस्था गरेको जनाएको छ। जस अनुसार सुन्दरको विद्युतीय बस चढेर चक्रपथ 24 भाड़ा तिर्नुपर्नेछ। 40 क्षमतासम्मका ई बसमा यात्रा गर्ने यात्रुले अत्याधुनिक प्रविधिको कार्ड र ई पेमेन्टबाट भाडा तिर्न सक्नेछन्। सुन्दरले पहिलो पटक सञ्चालनमा ल्याएको विद्युतीय बसमा 11 नयाँ प्रविधि रहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो।
नेपालीको महान चाड दशैं आउन अब करिब 1 मात्र बाँकी छ। दशैंको मुखमा घरबाट टाढा पुगेका नेपाली आफ्नो पुर्ख्यौली घर पुग्ने चलन छ। त्यसैले दशैं आउनु 1 अघिदेखि नै विगत वर्ष जस्तै चहल पहल शुरू भएको छ। बजारमा किनमेल गर्नेहरूको भीड़ देखिन थालेको छ भने सरकारले पनि दशैं लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ। सार्वजनिक सवारीको भर पर्नुपर्ने मध्यमवर्गीय नेपाली दशैंको अग्रिम टिकट बुकिङ खुल्ने दिन पर्खेर बसेका छन्। तर सरकार र यातायात व्यवसायीले यसै दिनदेखि टिकट खुल्छ भनेर निर्खुल गरिसकेका छैनन्। उनीहरू छलफलकै क्रममा रहेको बताइरहँदा सहकर्मी जगत भण्डारीले नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई टिकट बुकिङ खुल्ला नगरी किन छलफलमा अल्मलिरहनु भएको हो भनेर सोध्नु भएको छ।
यो आन्तरिक छलफल हुँदैछ, यसपटक नयाँ गाडी आउने परिस्थिति छैन, यो ब्याङ्कको तरलताको कारणले सवारी किनेन र यातायात क्षेत्रको अन्यलता भनेर मैले पहिला पनि जानकारी दिइसकेका छु। आन्तरिक रूपमा यिनी नेपालमा भएका जुन सवारी साधनलाई यिनीहरूलाई व्यवस्थापन गरेर सबै नेपालीलाई पठाउनु पर्ने दायित्व पनि छ, त्यसको आन्तरिक रूपमा हाम्रो हुँदैछ। अब यातायात व्यवस्था विभागमा यो महिनाभरिमै बैठक बसेर यसको चाहिँ डेड लाइन हामी तयार गर्छौँ। अब यो टिकट अग्रिम खुल्ने भन्दा पनि गाडीको व्यवस्थापन गर्नको लागि विशेष होमवर्क हामी गरिरहेका छौँ।
तपाईँहरूले भाडा बढाउने प्रस्ताव पनि गरिरहनु भएको छ, सरकारले चाहिँ 10-13 अगाडि भाडा बढाउन सक्दैन।
भाडाको विषय हामीलाई चाहिँ सरकारले नचाहिने कुराको थोपर नफलाउँदैन। 69 सालदेखि भाडा समायोजन गरेको छैन, वैज्ञानिक भाडा 35% सधैँ भएको छ, समयमै मिलेरै भएको छ, 65% चाहिँ भएको छ नि, यसले ठुलो यातायात क्षेत्रमा अन्यलता छ। यो भाडा समायोजनको विषय लिएर हामीले दशैंको अग्रिमलाई बिल्कुल बार्किनिङ गरेका छैनौँ। भाडा समायोजन फरक बाटो, अग्रिमको विषय र नेपालीहरूलाई यो चाडपर्वमा घर पठाउने विषय अर्को बाटो, यसलाई छुट्टा छुट्टै रङबाट गरेका छौँ। भाडा समायोजनको विषयलाई हामीले निरन्तर रूपमा राख्दै आएका छौँ, अहिले पनि राखिरहन्छौँ, तर यो दशैंको चाडपर्वलाई हाम्रो बार्किनिङ यो विषयमा छैन।
अब दशैंमा काठमाडौँबाट फर्किने यात्रुहरू धेरै छन्, अघिल्ला वर्षहरू जस्तै यात्रुहरू एकदम कोचाकोच गरेर लाने, अब तपाईँले भनिसक्नुभयो बसहरू थप्न सकिने स्थिति भयो भनेर, यसको व्यवस्थापन कसरी गर्नुहुन्छ त?
चुनौतीका बीचबाट हामीले काम गर्नुपर्ने छ, तर पनि हामी सबै पक्षहरूले यातायात व्यवस्था विभागले, ट्राफिक प्रहरी, सडक विभाग, ग्रामीण क्षेत्रका सबै बाटोहरू बिग्रेका छन्, ती सबै बाटोहरूलाई चाहिँ पुर्ने काम फास्ट्र्याकमा काम गर्नुपर्छ भनेर सबै ठाउँबाट सामान्य प्रधानमन्त्रीको कार्यालयबाट सडक विभागलाई पनि पत्रचार भएको छ, यातायात मन्त्रालयबाट पनि गएको छ, विभागबाट पनि गएको छ, सबैतिरबाट जाँदैछ। प्रहरीले आफ्नो सुरक्षाको परिस्थिति गर्नु पर्यो, यात्रु बहुलता आफ्नो ठाउँमा, पत्रकार तपाईँहरूले आफ्नो ठाउँमा, सबैको समन्वयकारी भूमिका चाहिन्छ। यो चुनौतीका बीचबाट पनि फेरि पनि यात्रुहरूलाई जसरी पनि हामीले पठाउनु पर्नेछ, र म के पनि अनुरोध गर्न चाहन्छु भने यस्तो अझ गाह्रो छ, कुनै यात्रुहरू चाहिँ कामको सिलसिला जागिर यदि छैन यदि भने बेलैमा पनि जान सक्नुहुन्छ, त्यो दसैँकै फुलपाती घटस्थापना पर्खेर बस्नु पर्दैन। बेलामा उहाँहरू खाली हुनुहुन्छ भने अहिले गाडीहरू खाली खाली गएको अवस्था हुन्छ, त्यसरी पनि जाने व्यवस्था गर्दै गर्न म आग्रह पनि गर्छु।
व्यवसायका कुरा त यस्ता छन्, तर सरकारको तयारी के छ त भनेर यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमाललाई सोधेका छौँ।
काठमाडौँबाट बाहिरिनीको अग्नि 14 स्थानमा चाहिँ नारी साता कक्ष राख्ने, ट्राफिक गरी लगायत निरन्तर चाहिँ गर्ने भनेर त्यो पनि अगाडि बढाइरहेका छौँ। प्रदेशको राजधानी लगायत प्रदेशका विभिन्न ठाउँमा चाहिँ सवारी साधन पनि आवागमन दर्शनको बेला हुने भएको हुनाले प्रदेश सरकार र उपत्यका बाहिरका कारले यातायात व्यवस्था कारले पर्नु भन्दा पनि हामीले जसै तिहारको आवागमनलाई व्यवस्थित गर्न अनुगम लगाइरहने के गर्न सकिन्छ भन्ने हिसाबमा चाहिँ पत्रकार पनि भइसकेको छ।
चाडपर्वका बेलामा यात्रुहरूको सुरक्षाको कुरालाई लिएर पनि धेरै प्रश्नहरू उठ्ने गरेका छन्, सुरक्षा व्यवस्थालाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ?
ट्राफिक प्रहरीको ट्राफिक व्यवस्थापन गर्नु हामी ट्राफिक प्रहरी निर्देशनालय र महासागर चाहिँ छलफल गरिरहेका छौँ भने समग्रमा चाहिँ सुरक्षाको व्यवस्था चाहिँ गृह मन्त्रालयसँग पनि एकचोटि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने सन्दर्भमा हामी मिटिङ पनि गर्दैछौँ।
यहाँहरूले छलफल गर्ने समय ढिलो भएन त?
यसो छ, करिब करिब अब दसैँ आउने 26 पनि बाँकी छ। अघिल्लो वर्ष चाहिँ एक हप्ता अगाडि मात्रै टिकट बुकिङ खुल्लाइएको थियो, यो वर्ष त्यहाँभन्दा पनि अलि अगाडि नै खुलाउनु पर्छ भनेर हामीले भनेकौँ। त्यो तरिकाले अहिले पोस्टालको जस्तो बार्गेनिङ गर्ने निवार र संवेदनशील ढङ्गले प्रस्तुत हुनु भएको छ, उहाँहरू पनि पोस्टालको भन्दा पनि अझै व्यवस्थित जानुपर्छ, यो तरिकाले सन्दर्भमा अगाडि बढ्नुपर्छ भनेर उहाँ राम्रो ढङ्गले प्रस्तुत हुनुभएको छ, त्यही अनुसारको तयारी भइरहेको छ।
मुख्य चाडमा चाहिँ सवारी दुर्घटना पनि अत्याधिक हुने गरेका छन्, दुर्घटना न्यूनीकरणका लागि यहाँले के सोच्नु भएको छ? अहिले
दुर्घटना न्यूनीकरणका उपायहरू पनि हामीले अपनाइरहेको छौँ, सवारी साधन अवस्था ठिकै छैन भन्ने कुरा पनि सम्बन्धित कार्यालयलाई हेर्न पनि भनेका छौँ। सँगसँगै चाहिँ अब जेनरली दुर्घटना बढी हुने कारण भनेको दसैँको बेला ओभर स्पिडले कारणले गर्दा पनि हुन्छ, र त्यो कुरा चाहिँ हामीले ट्राफिक प्रहरी लगायत व्यवसाय सबैलाई जानकारी गराइसकेका छौँ।
तर दुर्घटना न्यूनीकरणका लागि काम त हुन सकेका छैन,
जानकारी गराएको छ, त्यो अनुसार उहाँहरूले परिचालन पनि गर्छ र नाका नाका भई ट्राफिक प्रहरीले चाहिँ त्यो विषयको अनुगमन गर्नुहुन्छ।
उसो भए यो पटक आफू खुसी भाडा लिने, सिट क्षमता भन्दा बढी यात्रुहरू राख्ने त्यस्तो चाहिँ हुँदैन?
त्यस्तो हुँदैन, गरिएको भेटिएन, म्याक्सिमम कारवाही हुन्छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालका कम्युनिष्ट र काँग्रेसले लोकतन्त्रको आवरणमा लूटतन्त्र मच्चाएको आरोप लगाउनु भएको छ। गृह जिल्ला मकवानपुरमा प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले नेपालमा ठूला नेता, ठूला कर्मचारी र ठूला व्यापारीको त्रिकोणात्मक गठबन्धनले ठूलठूला काण्ड हुने गरेको बताउनुभयो। सेटिङ मिलाएर अनियन्त्रित रूपमा भ्रष्टाचार भइरहेको भन्दै उहाँले नेकपा र काँग्रेस दुवै सरकार सञ्चालनमा फेल भइसकेको जिकिर गर्नुभयो।
उच्च सरकारी वकिलको कार्यालय हेटौँडाले पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणका आरोपित टेलिभिजन कार्यक्रम प्रस्तुता रवि लामिछाने, युवराज कणेल तथा आरोपित अस्मिता कार्कीलाई हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने निवेदन दर्ता गरेको छ। आज उच्च अदालत पाटन हेटौँडा इजलासमा उच्च सरकारी वकिल कार्यालय हेटौँडाले निवेदन दिएको उच्च अदालत हेटौँडाका इजलासका रजिस्ट्रार विकास श्रेष्ठले जानकारी दिनुभयो। निवेदनमाथि भोलि सुनवाई हुनेछ। यसअघि धरौटीमा छुटेका लामिछाने र कणेलले आफूले आत्महत्या प्रोत्साहन नगरेकाले साधारण तारिखमा रिहा हुनुपर्ने र विदेश जान प्रतिबन्ध लगाउन नहुने भन्दै जिल्ला अदालत चितवनको आदेश विरुद्ध निवेदन दर्ता गराएका थिए।
विदेशी नागरिकलाई गैर पर्यटकीय भिसा उपलब्ध गराएको आरोपमा तत्कालीन अध्यागमन अधिकृत सुरेश सुवेदी विरूद्ध अदालतमा आरोप पत्र दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुवेदी विरूद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अध्यागमन विभागको गैर पर्यटकीय भिसा शाखामा कार्यरत सुवेदीले साउदी अरेबियन नागरिक अल्जार हर्नी मोहम्मद हुसेन एलाई कर्मचारी सहितको मिलिमतोमा रेकर्ड नराखी भिसा उपलब्ध गराएको पुष्टि भएको अख्तियारको दावी छ। यस्तै मालपोतकारी लय कास्कीका अधिकृत अविनाश कुँवर विरूद्ध पनि आरोप पत्र दायर भएको छ।
यस्तै नेपाल विद्युत प्राधिकरण त्रिवेणी उपवितरण केन्द्र नवलप्रासी पूर्वका कार्यालय प्रमुख विजय कुमार महरा र फोरम्यान चौथो तहमा कार्यरत मेघराज काफले विरूद्ध अदालतमा आरोप पत्र दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट गएको टोलीले नायब सुब्बा महरा र फोरम्यान काफलेलाई सेवाग्राहीबाट 46,500 रूपियाँको सहित रंगेहात नियन्त्रणमा लिएको थियो। यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गमहिरा शाह तेली 5,000 घुससहित पक्राउ परेका छन्।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
कहिलेकाहीँ त यसो रिफ्रेस हुन कतै जाउँ न हौ।
मलाई त बाहिर जानै मन लाग्दैन।
घरको जस्तै वातावरण भएको ठाउँ छ भनेर मैले भने नि
हिजो आज त्यस्तो ठाउँ कता चाहिँ छ हौ?
छिटो तयार हौ न बरु, तिमीले खोजे जस्तै ठाउँ लगे भएन।
के भन्छे?
ओके, गोकर्ण हाउस रेस्टुरेन्ट पकनाजोल ठमेल, नाम त सुनेका छौ नि। अनि काठमाडौँको उत्कृष्ट फायरवुड पिज्जा पनि त पाइन्छ नि।
हो, तपाईँले खोजे जस्तै वातावरण अनि तपाईँले नै सोचे जस्तै परिकार, यथेष्ट पार्किङ, हाइजेनिक खानाको साथमा बिहे पार्टी, सेमिनार र ब्यान्क्वेटको लागि गोकर्ण हाउस रेस्टुरेन्ट पकनाजोल ठमेल। फोन 42,18,960।
यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। ललितपुरमा सार्वजनिक बसमा एक युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पूर्व सांसद पक्राउ परेका छन्। पीड़ित युवतीले प्रहरीमा उजुरी दिएपछि पूर्व सांसद योगेन्द्र घिसिङलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो। यात्रुको सहयोगमा पूर्व सांसद घिसिङलाई पक्राउ गरिएको महाशाखाकी प्रवक्ता दुर्गा सिंहले जानकारी दिनुभयो। पक्राउ परेका घिसिङ तत्कालीन माओवादी केन्द्र ललितपुरबाट समानुपातिकमा सभा सांसद भएका थिए।
यातायात समिति तथा व्यवसायीहरूको रोकका रहेका ब्याङ्क खाता फुकुवा गर्न राष्ट्र ब्याङ्कले ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। यातायात क्षेत्रमा भएको सिन्डिकेट हटाउन भन्दै सरकारले यातायात समिति तथा समितिमा आबद्ध व्यवसायीहरूको ब्याङ्क खाता रोक्का गरेको थियो। यातायात समितिहरू खारेज भएर कम्पनीमा दर्ता भएपछि राष्ट्र ब्याङ्कले रोकिएका खाता फुकुवा गर्न भनेको हो। अर्थ मन्त्रालयले 2075 वैशाख 23 गते 243 यातायात समितिहरूको ब्याङ्क खाता रोक्का गर्न राष्ट्र ब्याङ्कलाई पत्राचार गरेको थियो।
लोकसेवा आयोगका पूर्व अध्यक्ष सन्त बहादुर राईको निधन भएको छ। शङ्खुवा सभाको खाँदवारी नगरपालिका 4 पाङमा विक्रम सम्बत 1993 जन्मिएका राईको 84 वर्षको उमेरमा उपचारका क्रममा आज निधन भएको हो। लोकसेवा आयोगका पूर्व अध्यक्ष राई 2017 सालमा सरकारी सेवामा प्रवेश गर्नुभएको हो। राई 2048 सालमा लोकसेवा आयोगको सदस्य हुँदै 2051 सालमा अध्यक्ष बन्नुभएको थियो। स्वर्गीय राईका श्रीमती र दुई छोरी छन्। राईको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
उदयपुरको पहाड़ी क्षेत्रमा उत्पादन हुने भुइँ स्याउले बजार नपाउँदा मदिरामै सीमित हुने गरेको छ। ग्रामीण क्षेत्रका किसानले खेती गरेको भुइँ स्याउले बजार नपाएपछि गाउँघरमै मदिरा बनाउन प्रयोग हुने गरेको हो। स्याउले बजार नपाएपछि किसान मर्खामा छन्। स्थानीय कमला खनालले विभिन्न सरकारी तथा गैर सरकारी निकायले बिक्री प्रवर्तन गरिदिने भन्दै खेती गर्न लगाए पनि उत्पादन भएपछि बिक्री नभएर गाउँमै रक्सी बनाउन बाँड्नु परेको बताउनुभयो।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। जापानको राजधानी टोकियो र त्यस आसपासमा शक्तिशाली आँधी आएको छ। तीव्र गतिमा हावाहुरीका साथ वर्षा हुँदा ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन्। आँधीका कारण हजारौं मानिसलाई त्यस क्षेत्रबाट बाहिर जान चेतावनी दिइएको छ। आँधीका कारण धेरै क्षेत्रका झण्डै 3,00,000 मानिसको घरमा विद्युत आपूर्ति ठप्प भएको छ भने सवारी आवागमन प्रभावित भएको छ। आँधी गएको समयमा हावाको गति 216 किलोमिटर प्रति घण्टासम्म रहेको थियो। जापानी प्रसारक एनएच केले ट्वीट गर्दै राजधानीको पूर्वी क्षेत्रमा रहेको चिबा र कानगावा क्षेत्रमा झण्डै 5,000 मानिसलाई त्यहाँबाट हट्न निर्देशन दिएको थियो। अधिकारीहरूले 3,90,000 भन्दा धेरै मानिसलाई वर्षा र हावाको स्तर उच्च तहमा पुग्ने भन्दै सचेत गराएका थिए। सिन्जुओकामा दर्जन बढी घरहरू क्षतिग्रस्त भएका छन्। भारी वर्षाका कारण टोकियोबाट 100+ बढी उडान रद्द गरिएको छ भने राजमार्गहरू बन्द गरिएको छ।
नेपाल परिवेशमा अब खेल समाचार। नेपाली महिला टोली किर्गिस्तानमा जारी नाडेज्दा कप फुटबलमा उज्बेकिस्तानसँग पराजित भएको छ। आज भएको आफ्नो दोस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग 2-0 पराजित भएको हो। नेपाल पहिलो खेलमा हिजो किर्गिस्तानलाई 8-2 फराकिलो अन्तरले पराजित गर्न सफल भएको थियो। पहिलो हाफमा 1-0 पछि परेको नेपालले आज दोस्रो हाफमा थप एक गोल खायो। आजको जितसँगै उज्बेकिस्तानले 2 खेलबाट 6 अङ्क जोडेको छ। नेपालको 2 खेलबाट 3 अङ्क रहेको छ। उज्बेकिस्तानले अघिल्लो खेलमा ताजिकिस्तानलाई 12-0 अन्तरले पराजित गरेको थियो। नेपालले भोलि आफ्नो अन्तिम खेलमा ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। शीर्ष दुई टोलीले यही भदौ 26 गते फाइनल खेल्नेछन्। नेपालले यो प्रतियोगितालाई आगामी डिसेम्बरमा हुने दक्षिण एसियाली खेलकुदको तयारीका रूपमा लिएको छ। 13 साग मंगिर 15-24 आयोजना हुनेछ।
नेपालमा पहिलो पटक वुमेन्स च्याम्पियन्स लिग क्रिकेट WCL आगामी असोज अन्तिम साता हुने भएको छ। असोज 29 गतेदेखि कार्तिक 7 गतेसम्म WCL हुने आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालीले प्रेस विज्ञप्ति मार्फत जनाएको छ। लीगका खेलहरू किर्तिपुर मैदानमा हुनेछन्। प्रतियोगितामा 5 टोली सहभागी हुनेछन्। आयोजकले यसअघि नै 5 टोली र मार्की खेलाडीको नाम सार्वजनिक गरिसकेको छ। पहिलो संस्करणको लीगमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्नेछन्। ललितपुरमा नेरी थापा, पोखरा पल्टनमा सीता राणा मगर, क्यापिटल्स रोयल्स काठमाडौँमा रुबिना छेत्री मार्की खेलाडी हुन्। यसै गरी चितवन राइनोजको मार्की खेलाडीमा इन्दु वर्मा, विराटनगर टाइटन्समा सरिता मगर छन्।
अफगानिस्तानले टेस्ट म्याच क्रिकेटमा बंगलादेशलाई 224 रनले हराउँदै इतिहास रचेको छ। अफगानिस्तानले ठूलो टीमलाई स्तब्ध बनाएको यो पहिलो पटक हो। टेस्ट म्याचमा भने उसका लागि यो दोस्रो जित हो। यसअघि अफगानिस्तानले आयरल्याण्ड विरूद्ध जित निकालेको थियो। अफगानिस्तानले पहिलो पारीमा 342 रन र दोस्रो पारीमा 260 रन बनायो। प्लेयर अफ द म्याच अफगानिस्तानका कप्तान राशिद खानले बंगलादेशका 11 विकेट झारे। पहिलो पारीमा 5 बंगलादेशी ब्याट्सम्यानलाई पेभिलियन फर्काइदिएका राशिदले 6 विकेट दोस्रो पारीमा लिएका हुन्। टेस्ट म्याचको इतिहासमा उनी सबैभन्दा युवा कप्तान बनेका छन्। राशिदले 11 विकेटका अलावा पहिलो पारीमा 51 रन बनाएका थिए। साकिब अल हसनको कप्तानीमा रहेको बंगलादेशी टोलीले पहिलो पारीमा 205 रन र दोस्रो पारीमा 173 रन मात्र बनाउन सक्यो। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
नेपाल र चीनबीच तीनवटा सम्झौतामा हस्ताक्षर, प्रधानमन्त्री ओलीसँग चिनिया विदेश मन्त्रीको वान टू वान वार्ता।
भोलिदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल आउने, पाइपलाइनको दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने।
काठमाडौँ उपत्यकामा डेंगूको त्रास, डेकु अस्पतालमा परीक्षण गराउनेको भीड।
जापानको राजधानी र आसपासमा शक्तिशाली आँधी, 100 भन्दा धेरै हवाई उडान रद्द।
र नाटिस द कपमा नेपाली महिला टोली उज्बेकिस्तानसँग 2-0 पराजित, वुमेन्स च्याम्पियन्स लिग क्रिकेट असोजको अन्तिम साता हुने।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। केशव र सरस्वती बिदा हुन्छौ, नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।